लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, नर्वेजियन सरकार र सञ्चारिका समूहको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस सँगको सहकार्य रेडियो कार्यक्रम समता.
नमस्कार, रेडियो कार्यक्रम समतामा हार्दिक स्वागत गर्दछौ. म पूजा
र म ध्रुव.
हिंसाको कुनै लिङ्ग हुँदैन, तर लिङ्गकै आधारमा कोहीमाथि कसैले विभेद गर्छ भने त्यसलाई हामी लैङ्गिक हिंसा भनेर बुझ्दछौँ. यो जो कोहीबाट जो कसैमाथि पनि हुन सक्छ. समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समानतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रमले हानिकारक अभ्यास र सामाजिक मूल्य मान्यताको आडमा तपाईँ हामी बीच हुँदै आएको असमान व्यवहार न्यूनीकरणका लागि सशक्त सञ्चार अभियानको भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ.
श्रोता, लैङ्गिक हिंसा न्यूनीकरणका लागि थुप्रै कानुनी व्यवस्थाहरू छन्, तर कानुन बन्नुभन्दा बनेका कानुनको सही ठाउँमा कार्य भयो भने मात्र हामीले सोचे जस्तो लैङ्गिक समानतामूलक समाज निर्माण गर्न सक्छौँ. यसको लागि लैङ्गिक हिंसा विरुद्धमा बनेका कानुनको बारेमा सबैलाई जानकारी उत्तिकै आवश्यक छ. यही लैङ्गिक हिंसामुक्त समाज बनाउने अभियानमा एउटा खुड्किलो हो रेडियो कार्यक्रम समता. बैतडीबाट रेडियो निङ्ला सैनी र असामबाट रेडियो सोसाइटी एफएमले साप्ताहिक रूपमा आलोपालो उत्पादन गर्ने यो कार्यक्रम समता तपाईँले सुदूरपश्चिम प्रदेशका असामसहित बैतडी, बझाङ र बाजुरा जिल्लाका 10 स्वतन्त्र एफएम रेडियोहरूबाट यसै समयमा सुन्न सक्नुहुन्छ.
रेडियो निङ्ला सैनी 94 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो 7 स्टार 99.2 मेगाहर्ज बैतडी, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, रेडियो बाजुरा 104 मेगाहर्ज बाजुरा, रेडियो पौरखी 90.4 मेगाहर्ज बाजुरा, रेडियो रामारोशन 92 मेगाहर्ज अछाम, रेडियो बानीगढी 93.4 मेगाहर्ज अछाम, रेडियो सोसाइटी 89 मेगाहर्ज अछाम, साइपाल एफएम 110.6 मेगाहर्ज बझाङ र खप्तर एफएम 97.7 मेगाहर्ज बझाङ गरी बैतडी, बझाङ, बाजुरा र अछामका 10 रेडियो स्टेशनबाट रेडियो कार्यक्रम समता.
कार्यक्रम समतागमा आज हामी महिला हिंसा न्यूनीकरणका लागि बनेका कानुन कार्यान्वयनको अवस्था र कार्यान्वयनको महत्त्वका बारेमा छलफल गर्दैछौ.
हे आबा हे पीने नै हे पीनु ता हे पीगायौ.
यसभित्र महिला हिंसा न्यूनीकरणका लागि हाल विद्यमान कानुनहरू पूर्णतया कार्यान्वयन भएका छन् त बाजुरावासीको बुझाइ.
कानुनका बारेमा अनभिज्ञ हुँदा न्यायको लडाई लड्न नसकिरहेका बझाङका हिंसा प्रभावित महिलाको अनुभव सहितको रिपोर्ट.
महिला हिंसा न्यूनीकरणका लागि विद्यमान कानुन कार्यान्वयनको अवस्था र यसका चुनौतीका सम्बन्धमा अधिवक्ता रुकमणी महर्जनसँगको कुराकानी.
अनि लैङ्गिक हिंसा विरुद्धको मेरो पालिका स्तम्भमा असामको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लोकेन्द्र साउदको धारणा पनि प्रस्तुत गर्नेछौ.
यो सँगै सन्देशमूलक गीत र अन्य उपयोगी जानकारीहरू त छँदैछन्. अबको करिब आधा घण्टा हामी सँगै रहनुहोला.
हे आदि कारे पाई गाना साधु पायोग गरेनु पड्यो. हे आदि कारे ल्याई गाना पुल ठाउँ दो हाल दिने होइन. ए चन्द्र मामा पुगिन अन्त देशका महिलाहरू. हे आदि कारे मै झुकिन हाम्रा देश के मैला अझै. हे चिन्ता सो ए पछाडी ना सारा अधिकार पाउनका निम्ति हे अब हे पिने नै हे पिनु त हे पिगायौँ हे दुःख पीडा पाइ बस्ने छैन अब हामी
आफूमाथि हिंसा हुँदा सहनुको साटो रोजौ बरु कानुनी बाटो यस्तै भावसहितको सन्देशमूलक गीत प्रस्तुत गर्नुभएकोमा अछामको रामारोशन गाउँपालिकाका निशा साउदलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम समताको विषयवस्तुमा प्रवेश गरौं। सदैवदेखि चलिआएको महिलाहरूप्रतिको भेदभावपूर्ण व्यवहार हाम्रो समाजको तितो यथार्थ हो। पितृसत्तात्मक सोचमा आधारित मूल्य मान्यता र लैङ्गिक विभेदले शोषण र हिंसा बढाउन कहीँ न कहीँ मलजलको काम गर्दै आएको छ। यही कारणले महिलाहरूको मानसिक सामाजिक आर्थिक र राजनीतिक अवस्था कमजोर बनिरहेको छ। यही दूरगामी असर न्यूनीकरणका लागि नेपालमा महिलाका पक्षमा धेरै विद्यमान कानुनी व्यवस्थाहरू छन्। ती बनेका कानुनहरूको कार्यान्वयन गर्न सके समाजमा व्याप्त शोषण र लैङ्गिक हिंसाका घटना कम गर्न सकिन्छ।
हो, हाम्रो समाजकै यथार्थतालाई हेरेर कुरा गर्ने हो भने सामाजिक संरचनामा शिक्षा स्वास्थ्य सम्पत्ति रोजगार र निर्णय प्रक्रियामा महिलाको कम पहुँच छ। यस्तै स्रोत परिचालन र शक्तिको प्रयोगमा महिलाले कम अवसर पाउँछन् भने पुरुष प्रधान पारिवारिक संरचनामा पुरुषको नियन्त्रण बढी हुन्छ। हुन त लैङ्गिक हिंसालाई महिलामाथि हुने हिंसाको रूपमा मात्रै बुझ्न मिल्दैन, तर लैङ्गिक विभेदपूर्ण व्यवहारले सबैभन्दा बढी महिलाहरू नै पीडामा छन् भन्ने कुरा पनि नकार्न सकिन्न। फेर्न नसकिएको समाजको यही वास्तविकताका कारण अहिले पनि विभिन्न समस्यामा परेका महिलाहरूको पहुँच कानुनसम्म पुग्न सकेको छैन भने उनीहरूले न्याय पाउन नसकेको अवस्था छ।
महिला हिंसा न्यूनीकरणका लागि हाल विद्यमान कानुनहरू पूर्णतया कार्यान्वयन भएका छन् त छन् भने कसरी अथवा छैनन् भने कसरी? रेडियो बाजुरा बाजुराका पत्रकार नन्दा थापाले त्यहाँका स्थानीयलाई सोध्नु भएको छ। सुनौ उहाँहरूको धारणा।
नमस्कार, मेरो नाम कमला रावल, घर मेरो बाजुरा। जति घरमा झै झगडा भए पनि महिलाहरू गाउँमै पीडित छन् होइन। जी पर्खामा गइहाले भने पनि तिनीले जानेको हुँदैन, बुझेको हुँदैन, त्यहाँबाट न्याय नपाएर फर्किन्छन्। अनि निवेदन लेखाउन पनि वकिलकारले देखेको हुँदैन, अनि वकिल देखे पनि पैसा चाहिन्छ, पैसा उनीहरूसँग हुँदैन, अनि तिनले न्याय पाएको हुँदैन।
म काशी प्रसाद जोशी, बाजुरा, मार्तडी। महिलाको पक्षमा कानुन चाहिँ एकदमै राम्रो छ, कतै यही कानुनको दुरुपयोग पनि भएको छ, महिलाहरूबाट नै दुरुपयोग भएको स्थिति पनि देख्छौँ हामीले है। कतै कतै महिला भन्दा पनि पुरुष पीडित भन्यो भने अवस्था छन्, किन यही कानुनकै दुरुपयोग गरेको पनि अवस्था छ। तर साँच्चीकै पीडित महिलाहरूले चाहिँ त्यति चाहिँ यो कानुनको यो यति राम्रो कानुनको चाहिँ सही सदुपयोग गर्न उनले पाएका छैनन्।
मेरो नाम तुला देवी पाध्याय, घर बाजुरा। महिलाहरू जो कि सहर बजार कि महिला छन्, जसले जाने बुझेको छ होइन, त्यस्तै महिलालाई उनले कानुन भन्दा माथि गए कि नागे जस्तो लाग्छ मलाई होइन, दुध उम्ले जस्तै। र जो पीडित जो जसले पाउनु पर्ने न्याय छ त्यस्तै महिलाले त्यो केही पनि जाने छैन।
बाजुरा जिल्ला, मेरो नाम लालचन्द्र जोशी। उसुर भइगयो, यो कानुनले ठुलो रूप लिन्छ, अनि मिलिमतो गरौँ भन्ने अझ गाउँ घरमा गएर अनि त्यही दोहोरिने अवस्थामा छ।
नमस्कार, मेरो नाम पारुबिक, गौमूल गाउँपालिका वार्ड नम्बर 3 बाजुरा। केही महिला दिदीबहिनीहरू एकदमै पढा लेखाको नभएर पनि अनि आफ्नो मानसिकता आफैमाथि कमजोर भएको हुँदा पनि आफ्ना आत्मामा लागेका कुराहरू भन्न नसकेर र कानुनी प्रक्रिया पनि नथा पाएर पनि महिला दिदीबहिनीहरूले जति आफूले भोगेका कुराहरू त्यो न्यायमा गएर न्याय पाएको छैन जस्तो लाग्छ मलाई।
हो, बाजुरावासीले भने जस्तै हिंसा प्रभावित महिलाका लागि न्याय पाउन त्यति सजिलो छैन। अधिकांशलाई कानुनका बारेमा थाहै छैन, जानेर कानुन प्रयोग गर्न खोज्नेहरूमा पनि न्याय पाउँछु भन्ने विश्वास नै कम भएको देखिन्छ। यदि साँच्चीकै समानतामूलक समाज निर्माण गर्ने चाहना राख्ने हो भने महिलाहरूले सुरक्षा र न्यायको प्रत्याभूति गर्न पाउनै पर्छ। यसका लागि महिला हिंसा सम्बन्धीका उजुरीमा चुस्त दुरुस्त सेवाको व्यवस्थाका साथसाथै उनीहरूलाई हिंसा भनेको के हो, हिंसा सहँदा हुन हुन सक्ने नोक्सान, हिंसा विरुद्ध उजुरी दिनुपर्ने ठाउँ, सम्बन्धित निकाय र कानुनका बारेमा जानकारी दिनु अपरिहार्य आवश्यकता हो। केही वर्ष अघिको समयसँग तुलना गरेर हेर्दा अहिले हिंसा पीडित महिलाहरूले न्यायका लागि आवाज उठाउन भने थालेका छन्। बझाङका पत्रकार प्रताप ओलीले कानुनका बारेमा अनभिज्ञ हुँदा हिंसा भोग्न बाध्य महिलाहरूको भोगाई समेटेर एक रिपोर्ट तयार पार्नु भएको छ। अबको पालोमा सुनौ त्यही रिपोर्ट।
कुट्यो, हाँसुले कुट्यो, नन्दले कुट्यो, देउराले कुट्यो, उसले त अब घर आउने बित्तिकै अब मेरो घर छाडिदिए, मेरा घर बस्न पाइन भन्न लाग्यो। त्यही भएर अँसी माइत बस्यो, माइतीले पनि उतिखेर अब भागी गए, हामीले दिया ठाउँ गएन भनेर हेलाइ हर्ने उभ्या अँसी कोही साथ पाएन।
बझाङ जिल्ला खप्तलछन्ना गाउँपालिका कि सत्य खण्डका 14 वर्षको उमेरमा बाल विवाह गर्नुभएकी उहाँलाई विवाह पछि पटक पटक श्रीमान र परिवारले हिंसा गर्दै आयो। निरन्तरको हिंसा सहेरै भए पनि बस्दै आउनुभएकी खड्काको जीवनमा यस्तो समय आइपर्यो, उनलाई परिवारले नै घरबाट निकाला गर्यो। घर निकालापछि श्रीमानले अर्को विवाह गरे। त्यो बेला आफ्नो लागि पनि कानुन छ र उजुरी गरेमा न्याय पाइन्छ भन्ने खड्कालाई थाहै भएन। बेलैमा कानुनका बारेमा जानकार नहुँदा खड्काको साथमा अहिले न श्रीमान छ, न छोरी छन्, न त परिवार र सम्पत्ति नै।
म एल्की बसेँ, त्यो सम्पत्ति त जाइ जाँदो बस्ना, घर भए पनि होइ जाँदो मान्दै, यहाँ घर पनि छैन, केही छैन बस्नाखे पनि।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि राज्यले थुप्रै कानुनहरू बनाएको छ। नेपालको संविधान, मुलुकी अपराध संहिता ऐन, मुलुकी देवानी संहिता ऐन लगायत अन्य विभिन्न कानुनी व्यवस्थाहरूमा लैङ्गिक हिंसा न्यूनीकरण भई राज्यका हरेक नागरिकले समान जीवनयापन गर्न पाउनुपर्ने व्यवस्था गरिएको छ। तर यसको कार्यान्वयनको अवस्था भने निकै कम छ। महिला अधिकार कर्मी जयन्ती जोशी:
अब हाम्रा सोझा साझा दिदीबहिनीहरूमाथि कानुन नबुझेकाहरूलाई पनि उनीहरूले बुझाउने प्रयास पनि गरेका छैन, बुझ्ने वातावरण पनि बनाइदिएका छैन। कानुन बनाइएको छ, कानुन बनाएर कानुनमा नै सीमित छ, कानुन कार्यान्वयन भएको छैन।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार जिल्ला प्रहरी कार्यालयमा यस आर्थिक वर्षमा जबरजस्तीकरणी सम्बन्धी 8 मुद्दाहरू मात्र दर्ता भएका छन्। सामान्यदेखि जटिल प्रकारका हिंसाहरू हरेक घर घरमा छन् भन्दा फरक नपर्ला, तर कहीँ कतै समाज र परिवारको डरले पीडितहरू उजुरीका लागि नआउने गरेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बम।
उजुरी गर्न नआउने अन्य विभिन्न कारणहरू, जस्तै अब हिंसा भनेको घरभित्रकै घर परिवारकै सदस्यहरूबाट हो, आफ्नै नजिकका नातेदारहरूको अगेन्स्टमा हो। अब त्यस्तो अवस्थामा चाहिँ अब भोलि अब आफूले उजुरी गरेपछि पछि बस्नलाई गाह्रो मानेर अथवा अप्ठ्यारो हुन्छ कि भनेर नआउने भयो होइन।
पितृ सत्तात्मक सामाजिक संरचनाका कारण पुरुषहरूको तुलनामा कमै मात्र महिलाहरूलाई कानुनको बारेमा ज्ञान छ। ज्ञान भएकाहरू पनि परिवारले झन् हिंसा गर्ला कि समाजले एक्लो बनाउला कि भन्ने त्रासमा सकेसम्म हिंसा सहने तर उजुरीका लागि नजाने गरेका उदाहरण हाम्रै समाजमा छन्। हिंसाका उजुरी लिएर आउने व्यक्तिलाई भने स्थानीय नगरपालिका तथा गाउँपालिकाले पनि न्यायका लागि पहल गर्दै आएको छ भन्नुहुन्छ बझाङ जिल्ला केदारसिंह गाउँपालिकाका न्यायिक समितिका संयोजक निशा धामी।
महिला दिदी बहिनीहरूले अब उजुरी ल्याएर आउनुहुन्छ, हामीले कानुनको पाटोहरू देखाएर उहाँहरूलाई महिला दिदी बहिनीहरू भए अनि अन्य दादाहरू होला त्यस्तो हिंसामा परेका त्यस्तोहरूलाई चाहिँ कानुन सम्बन्धी विभिन्न जानकारीहरू गराएर कानुनको बाटो देखाइदिने काम गरिरहेका छौँ।
लैङ्गिक हिंसा समानता, विकास र शान्तिको बाधक हो। यो बाधक हटाउन प्रभावकारी कानुन बन्नुपर्छ र त्योभन्दा पनि महत्त्वपूर्ण बनेका कानुनहरूको सही कार्यान्वयन हुनुपर्छ। सरसर्ती हेर्दा जुन व्यक्ति वा परिवारले हिंसा गर्छ सोही व्यक्ति वा परिवारका विरुद्ध उजुरी गर्न सक्ने वातावरण महिलालाई छैन। कहीँ कतै कानुनी प्रक्रियालाई झन्झटिलो मानेर होस् वा कानुनका बारेमा अनभिज्ञता भएर हिंसा प्रभावितहरूले आफ्ना लागि बनेका कानुनको कार्यान्वयन नगरेको देखिन्छ। हिंसा न्यूनीकरणका लागि हामीसँग कानुनले जे व्यवस्था गरेको छ त्यसको कार्यान्वयनका लागि पहिले त उजुरी गर्न सक्ने वातावरण बन्नुपर्छ अनि सूचनाको पहुँचबाट टाढा रहेका ग्रामीण र सहरी क्षेत्रका सबै महिलालाई कानुन छ भन्ने महसुस गराउन सक्नुपर्छ। यस्तो अवस्था आयो भने मात्र महिलाले कानुनको प्रयोग गर्न सक्नेछन्।
तपाईँ अहिले रेडियो कार्यक्रम समता सुन्दै हुनुहुन्छ। श्रोता, पितृसत्तात्मक सामाजिक संरचनामा पिल्सिएका महिलाहरू एक त आफूमाथि भइरहेको हिंसा विरुद्ध उजुरी दिनै सक्दैनन्, केही गरी उजुरी दिइहाले पनि कतिपय केसमा पीडितको पक्षमा फैसला हुँदैनन् भने अर्कोतर्फ विभिन्न दबाव र डरले ती उजुरी बीचमै दबाउने गरिन्छ। यसै कारण कानुनका बारेमा केही जाने बुझेका महिलाहरूमा कानुन प्रतिको विश्वास गुमेको देखिन्छ भने कानुनका बारेमा अनभिज्ञ महिलाहरू त झन् उजुरीका लागि जाने कुरै भएन। कागजमा प्रशस्त कानुनी व्यवस्था भए पनि यसको कार्यान्वयनका व्यवहारिक कठिनाई र चुनौती के हुन सक्लान्? यसबारे कानुनी विषयमा लामो अनुभव बटुल्नु भएकी अधिवक्ता रुकमणी महर्जनसँग काठमाडौँ सहकर्मी सरिता गेवालीले कुराकानी गर्नुभएको छ।
अलिकति जानकार भएको हिसाबले हेर्दाखेरि कानुन कार्यान्वयनको स्थिति के छ
नेपालमा? चाहिँ कानुनको कार्यान्वयनको स्थिति चाहिँ फितोलो नै देखिन्छ। यसको चाहिँ विभिन्न कारणहरू छ। एउटा पाटो के हो भन्दाखेरि, कानुन कार्यान्वयन गर्ने जिम्मेवार निकायहरू चाहिँ अलिकति सक्रिय नभइदिएको अवस्थाहरू हुनसक्छ। यसमा चाहिँ सम्पूर्ण निकायहरू नै पर्छन्। उदाहरणको लागि चाहिँ ग्रामीण तहमा चाहिँ प्रहरी हुनसक्छ, त्यसपछि आएर महिला अधिकार कर्मी हुनसक्छ, राज्यको अन्य निकायहरू हुनसक्छ। अब यो महिलाको विषयमा उदाहरणको लागि लिने हो भने चाहिँ महिला आयोग हेर्ने हो भने चाहिँ लामो समयसम्म चाहिँ महिला आयोगमा चाहिँ आयुक्तहरू हुनुहुन्न, सचिवले मात्र आयोगलाई चाहिँ सञ्चालन गरिरहेको छ। त्यो हुँदाखेरि चाहिँ धेरै निकायहरूमा चाहिँ यो कानुन बनेको छ भनेर एकातिर चाहिँ जानकारीसम्म नभएको अवस्था हुनसक्छ, अर्कोतिर चाहिँ जुन जिम्मेवार निकायहरू छ उनीहरूको भूमिका पनि फितलो हुन आउँछ, र यसले गर्दाखेरि चाहिँ कार्यान्वयनको स्थिति चाहिँ खासै सन्तोषजनक चाहिँ छैन।
महिलाहरूमा विशेष गरेर यो कानुनी विषयमा ज्ञान कतिको छ?
यो महिलाभित्र पनि अहिले काठमाडौँको महिला र ग्रामीण भागको महिलाको बिचको चाहिँ फरक हुन्छ अवस्था। सहरी क्षेत्रहरूमा चाहिँ महिलाहरू चाहिँ एकदम धेरै सचेत छन्, त्यो हुँदाखेरि चाहिँ कानुन विषयमा पनि धेरै ज्ञान हुन सक्छ। तर एकदमै ग्रामीण भेगमा बस्ने महिलाहरूलाई चाहिँ कानुनको बारेमा चाहिँ ज्ञान नहुन सक्छ। त्यो हुँदाखेरि चाहिँ उदाहरणकै लागि चाहिँ घरेलु हिंसाको कुरा गर्ने हो भने घरेलु हिंसामा परेका महिलाहरूलाई चाहिँ दुई तिनवटा चाहिँ समस्या हुन्छ। उदाहरणको लागि चाहिँ एउटा भनेको चाहिँ आफ्नै घरभित्रका परिवारहरूलाई चाहिँ उजुरी गर्नुपर्ने हुन्छ। घरेलु हिंसामा चाहिँ सजायहरू हेऱ्यो भने एकदम ज्यादै कम सजाय हुन्छ, त्यो भएर चाहिँ श्रीमानकै विरुद्धमा उजुरी गरे पनि श्रीमान चाहिँ आजीवन कारावास बस्ने वा कैद बस्ने भन्ने हुँदैन, फर्केर आउँछ, फर्केर आएपछि फेरि हिंसा हुन्छ भन्ने एउटा डर हुन्छ। अर्को चाहिँ यसरी उजुरी गरिसकेपछि जाने ठाउँहरू हुँदैन, होइन, त्यो भएपछि चाहिँ आफू नै स्वावलम्बन हुँदैन वा आफै चाहिँ सबल हुँदैन। त्यसले गर्दाखेरि चाहिँ महिलाहरू चाहिँ हिंसा सहेर बस्न चाहन्छन् किनभने अरू उपाय भइरहेको हुँदैन। त्यो भएर चाहिँ एक त थाहा नभएको महिलाहरूको चाहिँ कुरा एकातिर भयो, थाहा भएका महिलाहरूमा पनि एक प्रकारको चाहिँ उजुरी नै गरिहाल्नलाई चाहिँ उनीहरूलाई चाहिँ यी सामाजिक आर्थिक र विभिन्न सांस्कृतिक कारणले चाहिँ बाधक बनाइरहेको हुन सक्छ।
हजुर, अघि यहाँले भन्नुभएको कुरालाई जोड्दाखेरि पनि कानुन त छ तर त्यो कार्यान्वयनको लागि महिलालाई विभिन्न किसिमको बाधा अडचनहरू छ भनेपछि त्यसको न्यूनीकरण गर्ने चाहिँ कसले त?
यसमा चाहिँ दुई तिनवटा कुराहरू चाहिँ एकदम धेरै महत्त्वपूर्ण छ। जबसम्म चाहिँ महिला पनि समान हो, महिला मात्र होइन कुनै पनि व्यक्तिमा चाहिँ हिंसा हुनु हुँदैन भनेर हामी समानको भावनामा चाहिँ काम गर्दैनौँ, जबसम्म चाहिँ महिलालाई चाहिँ अरूको घर जाने जात भनेर हेर्छौँ तबसम्म चाहिँ हाम्रो समाजमा चाहिँ परिवर्तन चाहिँ एकदम गाह्रो छ। त्यो भएर चाहिँ हामीले एकदम धेरै सोच चाहिँ बदल्नुपर्नेछ। त्यो भएर चाहिँ यो समाजमै काम गर्नुपर्ने विषय हो अनि यसमा चाहिँ धेरैजनाको चाहिँ सहयोग आवश्यक छ। उदाहरणको लागि चाहिँ हाम्रो सामाजिक सोचहरू बदल्नु छ भने हाम्रो धार्मिक सांस्कृतिक संस्कारहरू बदल्नु पर्यो। रूढिवादी परम्पराहरू जस्तै छाउको कुरा गर्छौँ भने यो चाहिँ हाम्रो कानुनले मात्र परिवर्तन गर्न सक्ने विषय भएन। यसमा चाहिँ मनको डर भन्छौँ है, यसलाई चाहिँ रूपान्तरणमा जानुपर्ने हुन्छ। यसमा चाहिँ एउटा मात्रै ले चाहिँ जिम्मा लिएर सकिँदैन।
आफूमाथि जुनसुकै पनि हिंसा भयो भने त्यो हिंसा को विरुद्धमा न्याय पाउनको लागि चाहिँ महिलाहरू आर्थिक रूपमा सशक्त हुनु पर्यो, उनीहरूले चाहिँ शिक्षा पाउनु पर्यो र उनीहरू चाहिँ आत्मनिर्भर हुनु पर्यो, होइन, यो कतिको जरुरी रहेछ?
यो तिनवटा कुरा चाहिँ एकदम धेरै महत्त्वपूर्ण छ। शिक्षित भइसकेपछि मेरो चाहिँ अधिकार के छ, मेरो चाहिँ हैसियत के हो भन्ने थाहा हुन सक्छ। त्यसले गर्दाखेरि चाहिँ
कानुनकै कुरा पनि थाहा हुन्छ,
यो चाहिँ ठिक हो, यो चाहिँ ठिक होइन भन्ने कुरा चाहिँ प्रष्ट रूपमा थाहा हुन्छ। स्वावलम्बन वा आर्थिक रूपमा चाहिँ सशक्त भइसकेपछि अरू कसैमा निर्भर न नभएको अवस्था भएपछि चाहिँ आफूले गर्नुपर्ने कार्य चाहिँ स्वतन्त्र रूपमा चाहिँ गर्न सक्छ। सधैँभरि चाहिँ अरूमा निर्भर हुँदाखेरि चाहिँ मैले उजुरी गरेपछि भविष्यमा चाहिँ मलाई कसले खुवाउँछ वा कसले पाल्छ भन्ने डर हुँदैन नि त, होइन? त्यो भएपछि चाहिँ यो चाहिँ आर्थिक रूपमा चाहिँ स्वावलम्बन नभएसम्म चाहिँ महिलाहरूले चाहिँ उजुरी गर्न चाहिँ अलिकति अनिच्छुक हुन्छ भन्ने चाहिँ यो देखाउँछ। तर सँगसँगै कहिलेकाहीँ चाहिँ हामीले सामाजिक रूपमा कहिले चाहिँ राज्यले चाहिँ राम्रो उचित संयन्त्र बनायो भने पनि अशिक्षित महिलाहरू वा आर्थिक रूपमै के भन्छ निर्भर नभएका महिलाहरूले पनि आफ्नो कानुनी रूपमा चाहिँ उपचार खोज्न सक्छन् भन्ने उदाहरणहरू पनि छ। उदाहरणको लागि चाहिँ राज्यले सम्पूर्ण स्थानीय तहमा चाहिँ हिंसा पीडित महिलाहरूको लागि चाहिँ सुरक्षा गृह वा सुरक्षा आवास बनायो भने त्यो बेलामा चाहिँ महिलाहरूलाई चाहिँ त्यसको ज्ञान भयो भने घरेलु हिंसाबाट पीडित भएका महिलाहरूले उजुरी गरिसकेपछि सुरक्षित गृहमा चाहिँ बस्न सक्छन्, होइन? त्यो भएर चाहिँ राज्यको भूमिका एकदम आवश्यक छ र विशेष गरी संयन्त्रहरू निर्माण गर्नु चाहिँ आवश्यक छ।
हजुर, हाम्रो कार्यक्रम यति बेला अछाम, बाजुरा, बैतडी र बझाङका 10 रेडियो स्टेसनबाट त्यहाँका धेरै महिला पुरुषले चाहिँ सुन्दै हुनुहुन्छ र उहाँहरूको लागि चाहिँ विशेष गरी यो कानुनको कार्यान्वयन गर्नुपर्छ भन्ने सन्दर्भ जोडेर चाहिँ यहाँले के भन्न चाहनुहुन्छ?
छोरा छोरी भनेर जबसम्म हामी भेदभाव गर्छौँ तबसम्म चाहिँ हामी हिंसालाई चाहिँ प्रेरित गरिरहेका हुन सक्छौँ। त्यो भएर हामी आफैले चाहिँ हाम्रो परिवारभित्र हुन सक्ने हिंसाको सम्भावनाहरूलाई चाहिँ न्यूनीकरण गरौँ, देशमा विद्यमान कानुन संविधानको बारेमा बुझौँ र आफ्नो अधिकारको बारेमा पनि बुझौँ, अरूलाई पनि बुझाउँ र आफ्नो अधिकारको उपयोग पनि गरौँ। अधिकार उपयोग गर्नलाई चाहिँ बाधा भएको अवस्थामा त्यसको चाहिँ कानुनी कारवाही गरेर समाजमा राम्रो उदाहरणको रूपमा आफू प्रस्तुत हुँ, यो सन्देश चाहिँ म दिन चाहन्छु।
महत्त्वपूर्ण जानकारीका निम्ति अधिवक्ता रुकमणी महर्जनप्रति आभारी छौँ। उहाँले भन्नुभए जस्तै जुनसुकै प्रकारको हिंसा भए पनि हिंसा गर्ने व्यक्तिलाई सजाय दिन र हिंसा प्रभावितलाई न्याय दिनका लागि कानुनले सहयोग गर्दछ। अहिले त परिवार र समाजमा हिंसात्मक व्यवहार कम होस् भन्नका लागि स्थानीय पालिकाहरूमा न्यायिक समितिहरू सक्रिय छन्। प्रहरी, अधिकार कर्मी, विभिन्न सामाजिक सङ्घ संस्था र संयन्त्रहरूले समेत मद्दत गर्दछन्। त्यसैले कानुनका बारेमा जानकार बनाऊ, आफूमाथि परेका हिंसाका विरुद्धमा आवाज उठाऊ।
स्थानीय संयन्त्रकै कुरा गर्दा बदलिएको राजनैतिक संरचना अनुसार तपाईँ हाम्रो घर छेउमै भएका पालिका पनि एउटा महत्त्वपूर्ण र हाम्रो पहुँच हुन सक्ने संयन्त्र हो। लैङ्गिक हिंसा विरुद्ध मेरो पालिका स्तम्भमा महिला हिंसा न्यूनीकरणका लागि बनेका कानुन कार्यान्वयन गर्न अछामको बान्नीगढी जयगढ गाउँपालिकाले गरिरहेको न्याय सम्पादनको प्रयास प्रस्तुत गर्दैछौ। अबको पालोमा
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिका।
नमस्कार, म लोकेन्द्र सङ, बार्नेगढी जयगढ गाउँपालिकाको उपाध्यक्ष र न्याय समितिको संयोजक। खास गरी हामीले यहाँको गाउँपालिका अन्तर्गतको महिला सञ्जाल मार्फत बजेट विनियोजन गरेर महिला सञ्जालले विभिन्न किसिमका जनचेतना जगाउने खालका कार्यक्रमहरू अगाडि बढाएको छ। महिला अधिकार कर्मीहरूको कार्यक्रमहरू उहाँहरूले पनि गरिरहेका छन्। अधिकार कर्मीहरूको टिम छ, उहाँले पनि महिला अधिकार क्षेत्रभित्र पर्ने कामहरू, त्योभित्र लैङ्गिक हिंसा जोडिएको छ, लैङ्गिक हिंसा सम्बन्धी विशेष गरी जनचेतनाको कुराहरूमा अगाडि बढाइरहेका छौँ। अब हामीले गरेको अभ्यास जो अब गाउँपालिकामा नितान्त यो न्याय समिति आफैमा हामी कानुनका त्यति वित्तीय मान्छे त होइनौँ, एउटा जटिल कुरा त हो नै, तैपनि हामीले पीडितका कुराहरू सुन्ने, पीडितलाई न्याय दिने, पीडितलाई उचित खालको राहत दिने र यो काम मुख्यतया दिवानी संहितामा टिकेर पनि हामीले अहिलेसम्म हाम्रो मेरो गाउँपालिकाको सन्दर्भमा यहाँ जो मुद्दाहरू आएका छन् यो मुद्दा आउँदासम्म र हामीले जो फैसला गरेर जो छलफल गरेर मेलमिलाप गरेका छौँ त्यहाँसम्म आइपुग्दा सन्तोषजनक नै देखिन्छ। दोस्रो, अब हामीलाई न्याय समितिमा के भइदिए होला भन्ने कुराको सन्दर्भमा तपाईँको जस्तो पहिले पनि सबै कुरा पर्याप्त छैन, जस्तो एउटा मेलमिलाप केन्द्र स्थापना गर्ने कुरामा पनि हामी त्यहाँ धेरै स्रोत साधनले पनि भइरहेको छैन र त्यो भएको छैन। अर्को कुरा इजलास खडा गर्ने कुरा छ, इजलास विभिन्न स्रोत साधनको कुरा छ, इजलास पनि हामीले खडा गर्न सकेका छैनौँ। कहिले कहिले भवनको समस्या हुने, कहिले रकमको समस्या हुने, यसको मुख्य कुरा कानुनको विज्ञता हामीसँग त्यति पर्याप्त मात्रामा छैन, यसो अध्ययन गरेर पढेर नै भन्ने हो। त्यस कारणले कानुन सल्लाहकारको असाध्य आवश्यकता रहन्छ। उपाध्यक्ष जो जति पनि हुनुहुन्छ उहाँहरूसँग एउटा कानुनी सल्लाहकारको व्यवस्था पनि यो राज्य अहिले यो सरकारले गर्न सकेको अवस्था छैन। यही यति कुरा भइदियो भने न्याय समितिले दिने, न्याय समिति निरूपण गर्ने हरेक यो मुद्दाहरूलाई फैसला गर्न सजिलो हुन्थ्यो।
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिकामा आफ्ना पहल प्रयासहरू बताइदिनु भएकोमा असमको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लोकेन्द्र बहादुर साउदप्रति आभारी छौँ। आशा गर्दछौँ तपाईँको यो प्रयास हामी सबैका लागि एउटा उदाहरण र सिकाइ हुनेछ।
मेरो घरमा त ममाथि कुनै प्रकारको हिंसा छैन, तर यसको अर्थ यो होइन कि म अरूमाथि भइरहेको हिंसामा पनि चुप रहँ। हिंसा भइरहेको देखेर पनि चुप लाग्नु भनेको हिंसालाई बढावा दिनु हो, त्यसैले म त बोल्छु अनि तपाईँ नि। म हास्य कलाकार सुन्तली कुञ्जना घिमिरे।
महिलाको इच्छा विपरीत शारीरिक, मानसिक, सामाजिक, आर्थिक एवं यौनजन्य दुर्व्यवहार हुनु नै महिलामाथिको हिंसा हो। यसका विरुद्धमा आजैबाट बोल्न सुरु गरौँ।
अब भने हामी रेडियो कार्यक्रम समताको आजको भागको अन्त्यतिर आइपुगेका छौँ। समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रम समतामा आज हामीले महिला हिंसा न्यूनीकरणका लागि हाल विद्यमान कानुनहरू पूर्णतया कार्यान्वयन भएका छन् कि छैनन् त भन्ने विषयमा बाजुरावासीको बुझाइ, कानुनका बारेमा अनभिज्ञ हुँदा न्यायको लडाईँ लड्न नसकिरहेका बझाङवासी हिंसा प्रभावित महिलाको अनुभव सहितको रिपोर्ट, महिला हिंसा न्यूनीकरणका लागि विद्यमान कानुन कार्यान्वयनको अवस्था र यसका चुनौतीका सम्बन्धमा अधिवक्ता रुकमणी महर्जनसँगको कुराकानी अनि लैङ्गिक हिंसा विरुद्धको मेरो पालिका स्तम्भमा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लोकेन्द्र बहादुर साउदको धारणा पनि सुन्यौं। रेडियो कार्यक्रम समतामा अब पालो तपाईँको सुझाव प्रतिक्रिया र अनुभव प्रस्तुत गर्ने।
नमस्कार, म अछाम जिल्लाको मङ्गलसिंहबाट दीपक भाट। म समता कार्यक्रम सधैँ सुन्दै आएको छु। अहिलेसम्म प्रसारण भएका मध्य छोरा छोरी बीचको विभेदको विषयले धेरै मन छोयो, तर यसमा प्रसारण हुने कुराकानीको स्तम्भमा विगत ठाउँका आवाज खासै सुनिँदैन। मैले सोसाइटी एफएमबाट अब सुन्ने कार्यक्रममा विगतका समस्या सुन्ने अपेक्षा गरेको छु।
नमस्कार, म झङ्कर बैक अछाम जिल्ला तुरमहान गाउँपालिका 4 जयसुरबाट समता कार्यक्रम नियमित रूपमा सुन्दै आएको छु। यसका विषय निकै सान्दर्भिक छन्। आगामी दिनमा प्रसारण हुने कार्यक्रममा गर्भ परीक्षण गरी छोरी भए भ्रूण हत्या गर्ने विषयलाई पनि समावेश गरिदिन हुन अनुरोध गर्दछु। धन्यवाद।
महत्वपूर्ण सुझाव र प्रतिक्रियाका लागि दीपकजी र झङ्करजी तपाईँ दुवैजनालाई धन्यवाद।
अनि श्रोता, रेडियो कार्यक्रम समताको आज प्रस्तुत यो खण्ड यहाँलाई कस्तो लाग्यो? यो कार्यक्रमबाट तपाईँ लैङ्गिक समानताका के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ या लैङ्गिक समानतामूलक समाज बनाउन तपाईँको गाउँ बस्ती पालिकामा भइरहेका उदाहरणीय प्रयासका बारेमा बताउन चाहनुहुन्छ भने पनि फोन गर्दा पैसा नपर्ने टोल फ्री नम्बरमा फोन गरेर रेकर्ड गराउनुहोस् है। हामीलाई फोन गर्ने मध्ये उत्कृष्ट श्रोताका विचार कार्यक्रमका आगामी भागमा प्रसारण गर्नेछौँ। फोन गर्ने टोल फ्री आइभीआर नम्बरका बारेमा यो जानकारी सुनौ।
भर्खरै प्रसारित कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी तपाईँको सल्लाह सुझावको प्रतीक्षामा छौँ। पैसा नलाग्ने टोल फ्री नम्बरमा फोन गरेर आफ्ना विचार वा भनाई रेकर्ड गराउन सक्नुहुन्छ। यसका लागि एनटिसी प्रयोगकर्ताहरूले 1600001004056 र एनसेल प्रयोगकर्ताहरूले 9015720000 फोन गर्न सक्नुहुनेछ। यो नम्बरमा फोन गर्दा तपाईँको पैसा लाग्दैन।
कार्यक्रम समताबाट अब भने बिदा लिने बेला भइसकेको छ। आगामी साता हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।